نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. آج کی ہماری اس تربیتی نشست کا عنوان ہے ہدایت السالکین. راہ سلوک طے کرنے والوں کو سالک کہا جاتا ہے، جیسے آپ حضرات ہیں کہ آپ نے سلسلے میں داخل ہوئے، بیعت کی اور اس کے بعد یہ اس راہ پر چل نکلے تو اس کو کہا جائے گا سالک، اور جس راہ پر چل رہے ہیں اسے کہا جائے گا راہ سلوک، طریقت کی منزل. اس راہ میں شیطان اپنی تمام فتنہ سامانیوں کے ساتھ حملہ کرتا ہے اور روکنے کی کوشش کرتا ہے، لیکن اگر سالک تین چیزوں کو اپنا لے اور ان تین چیزوں پر عمل کرے تو کبھی بھی شیطان کے نرغے میں یا اس کے حملے میں نہیں آ سکتا، اسے محفوظ رہے گا. اور وہ تین چیزیں کیا ہیں؟ سب سے پہلی چیز ہے خلوص، دوسری چیز استقامت، اور تیسری چیز صبر. خلوص، استقامت اور صبر، یہ تین چیزیں جس مرید میں، سالک میں پیدا ہو جائیں وہ بہت آرام سے راہ سلوک طے کر لے گا اور شیطان کے حملوں سے بھی محفوظ رہے گا. اب آئیے ان تینوں چیزوں کو دیکھیں اور غور کریں کہ ہم کس طرح یہ چیز اپنے اندر پیدا کر سکتے ہیں اور کس طرح اس کی وجہ سے شیطان سے بچا جا سکتا ہے. سب سے پہلی چیز جو بہت ضروری ہے وہ ہے خلوص. اس کا اپوزٹ ہے ریاکاری. ریاکاری کے معنی دکھاوا. مثلا دل میں یہ پیدا ہو کہ لوگ مجھے بڑا متقی سمجھیں، مجھے پرہیزگار سمجھیں، مجھے نمازی سمجھیں، مجھے حاجی سمجھیں، مجھے روزے دار سمجھیں. اگر یہ چیز دل میں پیدا ہو گئی تو آپ سمجھ لیں کہ آپ کے سارے عمل جو ہیں سب بیکار ہو. ریاکاری اگر انسان کے اندر پیدا ہو جائے تو سارے عمل بیکار ہو جائیں. اور ریاکاری نہیں ہوگی تو خلوص ہوگا. اور خلوص کی تعریف یہ ہے کہ ہر کام اللہ کی رضا کے لیے، دکھاوے کے لیے نہیں. کہ میں نے یہ نماز پڑھی تو لوگ مجھے نمازی سمجھیں، حج اس لیے کرے کہ لوگ حاجی کہلاؤں میں، لوگ مجھے حاجی کہیں، نہیں. جو بھی عمل ہو اس میں صرف اور صرف اللہ کی رضا. تو جس عمل میں اللہ تعالی کی رضا پیش نظر ہو وہی عمل پرخلوص ہوتا ہے، اور جو عمل پرخلوص ہوتا ہے اس پر شیطان کا حملہ نہیں ہوتا. شیطان کا حملہ ہوتا ہی اسی وقت ہے کہ جب خلوص نہ ہو، جب ریاکاری پیدا ہو جائے. اور جس انسان کے اندر ریاکاری پیدا ہوتی ہے اس کو بہت آسانی کے ساتھ راہ سے بے راہ کر دیتا، صراط مستقیم سے ہٹا دیتا. مثلا یہ کہ وہ نماز پڑھ رہا ہے یا اس نے کوئی وظیفہ پڑھا یا کوئی چلہ کیا، اب وہ کرتے کرتے منزل پر پہنچنے والا ہے. شیطان نے دل کے اندر یہ پیدا کیا، دیکھو جتنا تم پڑھتے ہو اتنا تو دیگر مریدین نہیں پڑھتے، تمہارے پیر بھائی تو اتنا نہیں پڑھتے، تم تو ان سے بہت اونچے جا رہے ہو، تم تو یہ بھی پڑھ رہے ہو، یہ بھی پڑھ رہے ہو، یہ بھی پڑھ رہے ہو، فجر کے بعد یہ، تو ظہر کے بعد یہ، عصر کے بعد یہ لوگ تو کچھ بھی نہیں پڑھ رہے. یہ چیز دل میں پیدا ہوئی اور عمل بیکار ہو. اور اگر یہ چیز ہو کہ میں جو بھی کام کروں صرف اللہ کی رضا کے لیے، کہ رب مجھ سے راضی ہو جائے، اگر یہ چیز پیش نظر ہوئی تو پھر کیا ہوگا؟ عمل میں خلوص. اور جب اخلاص پیدا ہوگا تو پھر شیطان کا حملہ نہیں ہوگا. جتنے بزرگان دین اولیاء کاملین، ان کے تمام اعمال جو جو وہ کرتے رہے، عبادت کی، ریاضت کی، تقوی، مجاہدہ، مکاشفہ، مراقبہ، محاسبہ، جتنی چیزیں کی صرف اللہ کی رضا کی، کسی طرح وہ ہم سے راضی ہو جائے، پبلک کے لیے نہیں۔ اسی لیے اگر ان سے کوئی کرامت صادر ہوئی تو اس کو بھی اعلان نہیں کیا، دیکھو ہم سے یہ کام ہو گیا، ہم نے فلاں کا یہ کام کر دیا، نہیں، اللہ کی عطا ہے، اس کا فضل ہے، ہو گیا اس کی نسبت اللہ کی طرف، یہ ہے خلوص۔ اور اگر ریاکاری پیدا ہو جائے تو پبلک میں بیٹھ کے کہیں دیکھو ہماری یہ کرامت ہے، ہماری یہ کرامت ہے، کسی بزرگ نے اپنی کرامت خود نہیں بیان کی، بعد والوں نے کی، کیوں؟ اپنے آپ کو چھپاتے رہے، مٹاتے رہے، ختم کرتے رہے، ہم کچھ نہیں، بڑے بڑے کام کر دیے اور کہا نہیں ہم کچھ نہیں۔ تو جنہوں نے کام کچھ نہیں، خدا نے انہیں سب کچھ بنا دیا، کوئی قطب ربانی، کوئی مجدد الف ثانی، کوئی محبوب ربانی تو کوئی محبوب سبحانی، سارے درجے ملتے رہے، مقامات ملتے رہے، اس لیے کہ ان کے عمل میں خلوص تھا، خلوص۔ اور جس کے عمل میں خلوص ہو، شیطان اس پر کبھی بھی حاوی نہیں ہو سکتا۔ ایک شہر میں لوگوں نے ایک درخت کی پوجا شروع کر دی، عبادت کر رہے ہیں، اس کے سامنے جھک رہے ہیں۔ ایک عابد اپنے عبادت خانے میں بیٹھا عبادت کر رہا، لوگ اس کے پاس گئے، حضرت آپ کا زمانہ ہے، آپ کے دور میں یہ کیا، یہ شرک ہو رہا، کیا ہوا؟ لوگ درخت کی عبادت کر رہے ہیں، درخت کو سجدے کر رہے ہیں۔ اس نے کلہاڑی اٹھائی اور چل پڑا، میں جا کر اس درخت کو ہی کاٹ دیتا، درخت ہی نہیں ہوگا تو کون جھکے گا، اس کے آگے کون عبادت کرے۔ کلہاڑی لے کر چلے، راستے میں شیطان انسانی شکل میں آ گیا، کہاں جا رہے ہو؟ کہاں میں درخت کو کاٹنے جا رہا ہوں۔ کیوں؟ شرک ہو رہا، لوگ اللہ کے بجائے اس کے سامنے جھک رہے ہیں، اس کو پوج رہے ہیں۔ اس نے کہا میں نہیں جانے دوں گا، انہوں نے کہا نہیں میں جاؤں گا، اس نے روکا، انہوں نے کوشش کی، آپس میں لڑائی ہو گئی، اور جب لڑائی ہوئی، گتھم گتا ہوئے، کشتی ہوئی، تو انہوں نے شیطان کو گرا دیا، اس کے سینے پہ سوار ہو۔ شیطان نے اپنے اندر کمزوری محسوس کی، جو انسانی شکل میں تھا، عابد اس کے سینے پہ سوار۔ اب شیطان نے دیکھا کہ میرا داؤ تو نہیں چلے گا، اس نے کہا اچھا ایک بات میری مان لو، کیا؟ اس وقت تم واپس چلے جاؤ۔ کیوں؟ آج تو میں اس کو ختم کر کے جاؤں گا، اگر میں نے چھوڑ دیا تو لوگ اس کی تو سجدے کر رہے ہیں، عبادت کر رہے ہیں، شرک ہو رہا۔ اس نے کہا نہیں، اگر تم آج واپس چلے جاؤ تو تمہارے تکیے کے نیچے سے ایک اشرفی نکلے گی روزانہ۔ اب عابد کی نیت میں لالچ پیدا ہو، پہلے کیا تھا؟ خلوص، لالچ پیدا ہو گیا، اچھا بغیر کمایا اشرفی نکلے گی، ہاں ٹھیک ہے، واپس ہو گئے، جا کر بیٹھ گئے اپنی عبادت خانے میں۔ اب خیال وہی کہ صبح ہو تو میں دیکھوں اشرفی نکلتی ہے، سو گئے، صبح تکیہ ہٹایا تو اشرفی موجود، بڑے خوش ہوئے، یہ تو بڑا اچھا رہا۔ ایک دن نکلی، دو دن نکلی، تیسرے دن غائب، پورا بچھونا ہٹا دیا، کچھ نہیں، اچھا اس آدمی نے مجھے دھوکہ دیا ہے، دو دن خالی اشرفی نکلی، اس کے بعد کچھ نہیں۔ پھر کلاڑی اٹھائی، پھر چلے، پھر دیکھا تو وہی آدمی پھر کھڑا ہوا، جو شیطان تھا اور انسانی شکل میں تھا۔ جب یہ کھڑا ہوا، کہاں جا رہے ہو؟ کہا درخت کو کاٹنے جا رہا ہوں۔ اس نے کہا نہیں کاٹنے دوں گا، اس نے کہا میں کاٹوں گا۔ پھر دونوں میں لڑائی ہوئی، لیکن اس مرتبہ عابد نے اپنے جسم میں کمزوری محسوس کی، اب شیطان نے اس کو گرا دیا اور اس کے سینے پر سوار ہو گیا، نہیں جانے دوں گا تجھے ہرگز، مار دوں گا، ختم کر دوں۔ اس نے سوچا یہ کیا بات، پہلے تو میں اس کے سینے پر سوار تھا، میرے اندر طاقت تھی، آج میں کمزوری محسوس کر رہا ہوں، آج اس نے مجھے گرا دیا، کیا وجہ ہے؟ شیطان نے کہا سن، میں شیطان ہوں جو انسانی شکل میں آیا ہوں، پہلی مرتبہ جب تو جا رہا تھا خالص اللہ کی رضا کے لیے جا رہا تھا، تیرے ذہن میں لالچ نہیں تھا کہ وہ اشرفی نکلے گی، اس وجہ سے خلوص تھا، خلوص کی وجہ سے میں تجھ پر حاوی نہیں ہو سکا، اور آج تو اس وجہ سے نہیں جا رہا اللہ کی رضا کے لیے، تو اشرفی کے لیے جا رہا ہے کہ میں پھر روکوں، پھر میں تجھ سے کہوں گا اچھا تو چلا جاتا ہے اشرفی نکلے گی۔ اب تیرے اندر لالچ پیدا ہو گئی ہے، اسی لیے خلوص ختم ہو گیا, اور خلوص ختم ہو گیا تو وہ روحانی قوت اور طاقت بھی ختم ہو, اس وجہ سے میں تجھ پر حاوی ہو. پتہ چلا کہ جب انسان کے اندر لالچ, طمع, حرص, حوث یہ چیز پیدا ہو جائے, خلوص رخصت ہو جاتا, ریاکاری پیدا ہو جائے, خلوص رخصت ہو گیا. اس لیے جو بھی کام کریں, جو بھی عمل کریں, خالص اللہ کی رضا کی, اور اس کے اندر اپنا کوئی مطمع نظر نہ ہو, ہم یہ کر لیں تو یہ ہو جائے, ہم یہ کام کر لیں تو یہ ہو جائے. ہونا کیا چاہیے؟ ہم نماز پڑھیں اللہ راضی ہو جائے, ہم حج کریں کہ اللہ راضی ہو جائے, زکوٰۃ ادا کریں اللہ راضی ہو جائے, صدقات و خیرات اللہ راضی ہو جائے, چلہ کشی اللہ راضی ہو جائے, جتنے اعمال ہیں صرف اس لیے کہ اللہ راضی ہو. اور یہ حقیقت ہے کہ جب وہ راضی ہو گیا پوری کائنات راضی ہو. اس ایک کی رضا پر ان سب کی رضا موقوف ہے, اس ایک کی رضا پر سب کی رضا موقوف ہے. اسی کو خلوص کہتے ہیں کہ اس کا اپنا کوئی مطمع نظر نہ ہو کہ وظیفہ پڑھنے سے میری ترقی ہو جائے, وظیفہ پڑھنے سے نوکری لگ جائے, وظیفہ پڑھنے سے بچے ہو جائیں یا شادی ہو جائے, کچھ نہیں. وظیفہ پڑھیں کہ میرا رب مجھ سے راضی ہو جائے, اور جب رب راضی ہو گیا سارے کام ہو. اسی کو خلوص کہتے ہیں. اور دوسری چیز, ریاکاری اگر ذہن کے اندر آ جائے تو پھر وہ عمل اکارت ہو جاتا, ضائع ہو جاتا. تو پہلی چیز کیا ہے رائے سلوک طے کرنے میں؟ پہلی چیز خلوص, صرف اس لیے کہ اللہ کی رضا مجھے حاصل ہو جائے, وہ اپنے نیک اور برگزیدہ بندوں میں میرا نام لکھ لے. جب یہ سوچ کر خلوص کے ساتھ آپ عمل کریں گے تو پھر آپ کے اندر روحانی قوت پیدا ہوگی, اور شیطان آپ پر حملہ آور نہیں ہو سکے گا. تو پہلی چیز خلوص, یہ راہ سلوک طے کرنے والوں کے لیے بہت ضروری ہے. اگر اس کے اندر کوئی اور چیز شامل ہو گئی ریاکاری تو خلوص رخصت ہو جائے. یہ دونوں اپوزٹ ہیں, ریاکاری ہوگی تو خلوص نہیں ہوگا, اور خلوص ہوگا تو ریاکاری نہیں. ریاکاری کے معنی دکھاوا, دکھاوا اگر ہے تو پھر رضا کیسے حاصل ہوگی, پھر خلوص کیسے ہوگا, اور جب خلوص ہوگا تو ریاکاری نہیں. اسی لیے آپ دیکھتے ہیں کہ یہ بزرگان دین اولیاء کاملین جو ہیں چھپ کر عبادت کرتے, چھپ کر. کوئی پہاڑوں میں چلا گیا, کوئی جنگلوں میں چلا گیا, کوئی سمندر میں چلا گیا, کوئی دریاؤں میں چلا گیا, کہاں کہاں جا کر عبادت کی اللہ کی, کسی کو بتایا نہیں, چھپ کر, اپنے آپ کو چھپا کر پھر رب کو راضی کرنے کی کوشش کر رہے, لوگوں کو بتا کر نہیں, دکھا کر نہیں. وہ جانتے ہیں کہ جب وہ راضی ہو گیا تو یہ پوری کائنات یہ خود بخود راضی ہو جائے گی. یہ ہے خلوص. دادا حضور قبلہ نے جب کشمیر کی پہاڑیوں میں چلا کشی کی اور وہ چلا مکمل ہوا, اور جب غار سے باہر تشریف لائے 40 روز کے بعد, تو جب دن میں نکلتے تھے تو پرندے سایہ کرتے تھے, 10-12 چیلے آتی تھیں اور ایسے پر پھیلا کے ان کے اوپر سایہ کرتے کہ دھوپ میں نہ چلے. کوئی اور ہوتا تو بڑا خوش ہوتا, جان جان کے دھوپ میں نکلتا کہ لوگ مجھے دیکھیں کہ دیکھو پرندے آ رہے ہیں. لیکن اللہ والوں کی شان کیا ہے, وہ نام و نمود نہیں چاہتے, نمائش نہیں چاہتے, دکھاوا نہیں چاہتے, ریاکاری نہیں چاہتے, صرف اللہ کی رضا چاہتے. تو حضرت کمبل پوش رحمت اللہ علیہ جنہوں نے ان کو چلا کشی کرائی تھی, تو آپ نے ان سے عرض کیا کہ حضرت یہ جہاں میں جاتا ہوں یہ چیلے میرے ساتھ, دن میں جب بھی میں نکلتا ہوں تو یہ ایسے پر پھیلا کے میرے اوپر سایہ کرتی دھوپ میں, تو یہ تو میں پسند نہیں کرتا. آپ فرماتے ہیں کہ تمہیں تبلیغ کرنی ہے, مسلمان کرنا ہے, لوگوں کو ہدایت پہنچانی ہے گمراہوں کو, تو جب میں چلوں گا یہ میرے ساتھ ساتھ چلے تو لوگ دیکھیں گے. انہوں نے فرمایا ایک چیز بتائیے, پڑھو اور آسمان کی طرف اشارہ کرو. تو انہوں نے وہ چیز پڑھی اور آسمان کی طرف اشارہ کیا, وہ چیلے غائب ہو. اگر وہ چاہتے تو ساری عمر وہ چیلے ان کے ساتھ رہتے, لیکن اللہ کے ولی نے نمود و نمائش, دکھاوا, ریاکاری اس کو پسند نہیں کیا, صرف اللہ کی رضا. خلوص, اس کو کہتے ہیں خلوص. تو خلوص ہوگا تو ریاکاری نہیں ہوگی, اور ریاکاری ہوگی تو خلوص رخصت ہو جائے گا. तो जब आपने इस राह में कदम रखा है तो सबसे पहले अपने अंदर खुलूस पैदा कीजिए। और खुलूस कैसे पैदा होगा कि अपनी इबादत को छुपाइए, लोगों को बताइए नहीं, हम ये पढ़ते हैं, हम ये पढ़ते हैं, हम ये पढ़ते हैं, हमने फला चीज पढ़ ली, हमने ये चिल्ला कर लिया, तुम्हें क्या पता कि जो पढ़ा वो कबूल भी हुआ या नहीं हुआ, हो सकता है रद्द कर दिया जाए, किसी को नहीं पता। हमने नमाज पढ़ी, क्या पता कि ये नमाज मुंह पर मार दी जाए, खुशू खुजू नहीं है, खुलूस नहीं है, रियाकारी है, दिखावा है। इसलिए इबादत को छुपाओ, लोगों को बताओ नहीं, जो कुछ औरात और वज़ाइफ जो कुछ आप पढ़ रहे हैं छुप कर कीजिए, सिर्फ अल्लाह की रजा के, और वो जानता है, वो दिलों में छुपे हुए राजों को जानता है। आप अंधेरे में बंद होकर इबादत करें तब भी वो जानता है, जाहिर में करें तब भी वो जानता है, कोई बात जबान से कह दें तब भी वो जानता है, और दिल में रखें तब भी वो जानता है। उसकी शान तो ये है कि जो सोच चुके हो वो जानता है, जो सोच रहे हो जानता है, और जो आइंदा सोचने वाले हो वो भी जानते, उसकी शान तो ये है। तो जब उसी को बताना है और उसी से मांगना है, उसी को दिखाना है, तो फिर पब्लिक को दिखाने की जरूरत क्या है, फिर चुप कर इबादत करो, इसी को खुलूस कहा जाता है। तो पहली चीज आपने समझ ली कि इस राह में राय सलूक तय करने में खुलूस, हमें क्या नजरिया रखना है, अल्लाह तबारक व ताला राजी हो जाएगा। अब वो किस तरह राजी होगा, वही सारी चीजें करें कि जिससे वो राजी हो जाए, अपने आप को हराम तरफ, हराम रास्ते की तरफ जाने से बचा लें, अपने हाथ को हराम लुकमे की तरफ बढ़ाने से बचा लें, अपने हाथ को किसी पर जुल्म और ज्यादती से रोक लें, इन तमाम चीजों से बच जाएं, अपने आप को बचा लें कि जिनकी तरफ जाने से वो नाराज होता, और उन रास्तों की तरफ चले जाओ जिनकी तरफ जाने से वो राजी होता, और वो कहां जाने से राजी होता है, जो उसके महबूब बंदे उनके पास चले जाओ वो राजी, क्योंकि वो उनसे राजी हैं, अब जो उनके करीब है वो उससे भी राजी। इसलिए इस चीज को खास तौर पर पेश नजर रखें। तो पहली चीज हो गई खुलूस, दूसरी चीज इस्तेकामत, भूल गया अभी, पहली चीज खुलूस, दूसरी इस्तेकामत। इस्तेकामत का मतलब क्या है, किसी काम पर डट जाना। एक काम आप कर रहे हैं ना, कुछ लोग करते हैं छोड़ देते हैं, एक दिन किया छोड़ दिया, तीन चार दिन किया फिर छोड़ दिया, ये इस्तेकामत नहीं है, ये लापरवाही है, ये लापरवाही है, काम किया छोड़ दिया। इस्तेकामत क्या है कि कैसी तबीयत हो, कैसी हालत हो, कैसा मौसम हो, जब मामूलात का टाइम आ जाए खड़े हो जाओ, ये है इस्तेकामत, इस्तेकामत अलल मामूलात। ये दूसरी चीज है राय सलूक में, अगर इसमें कमी होगी तब भी ऊपर दर्जे मर्तबे मिलने में कमी हो जाएगी, देर हो जाएगी। अब आप देखिए इसकी मिसाल ये है, पानी की बूंद एक पत्थर पर गिरती है तो अगर मुसलसल गिरती रहे तो गड़ा पैदा कर देता, गड़ा हो जाता है ना, हालांकि पानी की बूंद की क्या हकीकत है, पत्थर एक मजबूत चीज है, ठोस, और पानी माया है, बहने वाली चीज है, लेकिन वो बहने वाली चीज मुसलसल गिर रही है तो गड़ा पैदा किया या नहीं किया। इसी तरह ये जिक्र, ये अजकार, ये वजाइफ, ये चिल्ला कशी मुसलसल होती रहे, दिल पर मुसलसल ज़रब लगती रहे तो शैतान जरूर भाग जाएगा और दिल से ये कदूरत गुनाहों के आलूदगी दूर हो जाएगी और अल्लाह तबारक व ताला का नूर जलवा कर हो जाएगा। इसको कहते हैं इस्तेकामत, कि इंसान जो काम शुरू करे उसको मुसलसल करता रहे, और अगर एक दिन किया फिर चार दिन छोड़ दिया, फिर एक दिन किया फिर आठ दिन छोड़ दिया, फिर उसके करने का कोई फायदा नहीं। और अक्सर ऐसा होता है कि जब इंसान करते करते उसके नतीजे के करीब आता है उस वक्त छोड़ देते। मसलन कोई आया, मैं परेशान हूं, मैं कर्जदार हूं, मेरे साथ ये मसला है, ये मसला है, सारे मसले बता दिए, हमने एक वजीफा बता दिया, ये पढ़ लो। अब उसने पढ़ना शुरू किया, एक दिन हुआ, दो दिन हुआ, तीन दिन हुए, तीस दिन, चालीस दिन, जब चालीसवें दिन के करीब पहुंचा फिर कहा यार तो बहुत दिन हो गए कुछ हो ही नहीं रहा, शैतान ने दिल में डाल दिया ना, अब शैतान ने देखा कि ये तो पहुंचने वाला है, क्या जरूरत है तुम्हें पढ़ने की, तुम्हें 40 दिन हो रहे हैं कोई फायदा नहीं हुआ, तुम्हारी नौकरी नहीं लगी, कर्जा नहीं उतरा, शादी नहीं हुई, बच्चे नहीं हुए, जिस काम के लिए भी पढ़ा, जब करीब पहुंचा उसका नतीजा मिलने वाला था उसी वक्त छोड़ दिया, तो फिर क्या हुआ, जहां से चले थे वहीं रह गए, जहां से चले थे वहीं रह गए, और अगर मुसलसल पढ़ता रहता तो जो नतीजा मिलने वाला था वो नतीजा भी मिल जाता और दर्जे मर्तबे भी बुलंद हो जाते। और याद रखिए कि इस राह में शैतान जरूर हाइल होता, जरूर वो देखता है कि ये अब ऊपर की तरफ जा रहा, इसको मकामात मिलेंगे, इसको दर्जात मिलेंगे, इसको मर्तबे मिलेंगे, तो जब मर्तबे मिलने के करीब पहुंचता है वहीं से घसीट लेता। कितने लोग इस दरगाह को कायम हुए 50 साल हो चुके, 50 साल अब्बा हुजूर क़िबला ने, कितने लोग आए और कितने चले गए, कितने लोगों को चिल्लाकशी कराई, कितने लोगों को क्या क्या पढ़वा दिया, ये उनकी करामत थी। ऐसे ऐसे लोग जो नमाज भी नहीं पढ़ते थे वो चिल्लाकशी करके यहां से चले गए, ये उनकी करामत। दो आदमी ऐसे थे, ये हमने खुद उनकी जबान से सुना, कि जिनको सूरह इखलास का चिल्ला कराया, और वो चिल्ला 40 दिन का नहीं था, 3 साल का था, 3 साल, उसमें मकामात दरजात मरातिब ये सब मिलने थे, फजर के बाद इतनी दफा है, तो जोहर के बाद इतनी दफा, असर के बाद इतनी दफा, हर नमाज के बाद, और रात में 2 बजे उठकर फिर इतनी दफा सूरह इखलास है। अपने अपने तरीके हैं, अपना अपना अंदाज है। तो बदर क़िबला ने फरमाया कि ये अगर तुमने मुकम्मल कर लिया तो समझ लो तुम कामयाब हो। दोनों लग गए, पढ़ते रहे पढ़ते रहे, 2 साल पढ़ा, 2 साल। अब आप देखें शैतान कैसे घसीटता, 2 साल जब वो पढ़ लिया, एक साहब उनको मिल गए, उन्होंने कहा तुम कहां जा रहे हो, मैं दरगाह अली अशरफी जा रहा हूं, क्या करते हो, उन्होंने ये बताया ये बताया, अरे छोड़ो ये सब पढ़ने की क्या जरूरत, मेरे पास आओ मैं तुम्हें बताता हूं। 24 घंटे में सिर्फ एक तस्बीह आयते करीमा की पढ़ लो, तुम यहां से वहां पहुंच जाओ। अच्छा छोड़ दो ये सारी चीजें, कहे तो कहा 3 साल का है, 2 साल हो चुका, अरे छोड़ो ये, तुम किस चक्कर में, उन्होंने लगा दिया तुम, छोड़ दो, शैतान आ गया ना बीच में, छोड़ दो, अब यहां आना छोड़ दिया, वहां जाना शुरू हो गया उन पीर साहब के पास। वो कहते सिर्फ 24 घंटे में एक तस्बीह आयते करीमा की पढ़ लो, और नमाज तो वो खुद भी नहीं पढ़ते थे, इनकी भी छोड़ा थी, तो फिर आप जानते हैं कैसे पीर होंगे। खैर बहरहाल अब क्या हुआ, जो कुछ मिलना था और जो कुछ मिल चुका था वो छिन गया, और जो मिलना था वो खत्म हो गया, तो जाहिर है मुकम्मल होता तब मिलता। कुछ अरसे के बाद एक और मुरीद अब्बाजुर क़िबला के, उनसे उनकी मुलाकात हुई, उन दोनों आदमियों की जिनको आपने ये चिल्ला कराया था सूरह इखलास, एक शादी में, उन्होंने कहा तुम आते नहीं दरगाह शरीफ, अरे हम क्या जाएंगे, वो हजरत क़िबला ने तो हमें पढ़ा पढ़ा के हमारी उंगलियां थका दी, सुबह ये पढ़ो तो शाम ये पढ़ो तो दोपहर को ये पढ़ो तो फिर रात को 2 बजे उठ के पढ़ो, बताओ ये कोई बात है कि हम आदमी पढ़ते रहे कोई काम ही ना करे, अब तो हमें बहुत अच्छे पीर मिल गए। उन्होंने सब छुड़ा दिया, उन्होंने कहा 24 घंटे में सिर्फ एक तस्बीह आयते करीमा की पढ़ लो बस हो गया। तो अब इन साहब ने इतना प्यारा जवाब दिया, इन्होंने कहा कमाल, तो इन्होंने कहा ये बताओ इन्होंने पढ़वाया या छुड़ाया, कहा इन्होंने सब छुड़ा दिया, अब तो 24 घंटे में एक तस्बीह पढ़ते आयते करीमा की बस, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। तो इन्होंने कहा कमाल तो उसका था जिसने पढ़वा दिया, कमाल तो उसका था जिसने तुम जैसे दुनियादारों से पढ़वा दिया, और जिसने छुड़ा दिया, छुड़ाना तो शैतान का काम, छुड़ाना कोई काम कमाल नहीं है। तुम जो कह रहे हो इन्होंने पढ़वा पढ़वा के उंगलियां हमारी थका दी, तो जिसने 2 साल तुमसे पढ़वा दिया ये तो उसकी करामत थी, उसका कमाल था, और जिसको तुम समझ रहे हो कि साहिब कमाल, ये तो शैतान है जिसने नमाजें भी छुड़वा दी और जितना हासिल किया था वो भी छुड़वा दिया। अब फिर क्या हुआ, अब दिल पे तो असर हुआ, शर्मिंदा हुए, अब शर्मिंदगी में यहां भी नहीं आ सके और वहां भी नहीं गए, बीच में ही रह गए। ये है शैतान की कारस्तानी। इसलिए बता रहा हूं कि ये किसी के साथ भी हो सकता है। बहुत बैठे हुए आजकल हर जगह, क्या जरूरत है दुआ ज़ुल्बहर पढ़ने की, क्या जरूरत है रमजान में चिल्ला करने की, क्या जरूरत है नशीस में बार बार जाने की, एक तस्बीह पढ़ लो बस खत्म। कहीं कोई फर्ज तो नहीं है ना तुम्हारे ऊपर? ज़ुल्बहर कोई फर्ज है? दलाइलुल खैरात पढ़ना फर्ज है, दुरूद ताज पढ़ना फर्ज है, नमाज फर्ज है, बस ये पढ़ो। हम भी कहते हैं कि हाँ सही है, नमाज फर्ज है, लेकिन एक होता है ऑफिशियल टाइम, एक होता है ओवर टाइम। पांच वक्त नमाज पढ़ रहे हो, अल्लाह परेशान नहीं कर रहे, ये तो ऑफिशियल टाइम है, नहीं पढ़ोगे अजाब है, अजाब है। सवाल होगा क्यों नहीं पढ़ी, वजाइफ का सवाल नहीं होगा क्यों नहीं पढ़ी। एक आदमी अपनी ऑफिशियल टाइम पूरा कर रहा है, उसको उतना ही मिलेगा जितना सबको मिलेगा। एक कारखाने में अगर टाइम है 8 बजे से 5 बजे तक, तो सबकी तनख्वाह एक ही है ना, जितना टाइम एक, जितनी तनख्वाह एक को उतनी दूसरे को। हाँ ओवर टाइम करो तब ज्यादा मिले। और लोग आते हैं हुजूर दुआ करें ओवर टाइम लग जाए, ओवर टाइम लग जाए, क्यों? ओवर टाइम का अलग से मिलता है, अलहदा से मिलता है। तो नमाज पढ़ना तो ऑफिशियल टाइम है, हिज्जुल्बहर पढ़ना ओवर टाइम, जिक्र करना ओवर टाइम, रात को नफिल पढ़ना ओवर टाइम, तिलावत कुरान ओवर टाइम। जब ओवर टाइम करोगे फिर अलहदा से मिलेगा, फिर दर्जे मरतबे मिलेंगे। तो ये बुजुर्गान दीन और ये कामलीन, ये सब काम वाले लोग थे, काम वाले। एक होते ना निकम्मा, तो हम निकम्मे हैं, नमाजें पूरी नहीं करते, और वो काम वाले लोग हैं, उन्होंने न सिर्फ नमाजें पूरी की हैं, जिक्र अजकार भी किया, शायद इससे राजी हो जाए। रातों को अपने गर्म बिस्तरों को छोड़कर नवाफिल पढ़े, शायद वो इससे राजी हो जाए। सदका तो खैरात, शायद इससे राजी हो जाए। दुआएं इज़ुल बहर, दलाइलुल खैरात, दुरूद ताज, ये सब पढ़ते रहे, शायद इससे राजी हो जाए। और वो ऐसा राजी हुआ कि जो उनके करीब पहुंच गया वो उससे भी राजी हो गया, जिसकी उन्होंने सिफारिश कर दी उससे भी राजी हो गए, जिसके लिए हाथ उठा दिए उसके उससे भी राजी हो गए। फिर ऐसी रजा की सनद उनको मिल गई। लेकिन ये कब हुआ? इस्तेकामत अलल मामूलात, इस्तेकामत अलल मामूलात, जो चीज शुरू कर दी उसको छोड़ा नहीं मरते दम तक। अब बुजुर्ग किबला ने नफिल पढ़ते थे, हमने देखा बुखार है, सख्त बुखार हो रहा, जिसमें आदमी को कपकपी तारी हो जाए लिहाफ ओढ़कर, लेकिन जब नफिल का टाइम आया सब हटाया, वजू करके खड़े हो। लंदन में मैं उनके साथ था, एक दावत में हम गए, वहां से वापस आ रहे थे, तो आप सामने देख रहे थे, सामने देखते देखते एकदम फुटपाथ खत्म हुआ, तो पैर नीचे की तरफ गया और मुड़ गया पैर, बल्कि बिल्कुल गिरने के करीब हुए, हम सब ने उनको संभाल लिया, लेकिन पैर इस तरह मुड़ा कि सख्त तकलीफ हो गई। और वहां से घर तक आते आते पैर सूज गया, चलने में तकलीफ, रात का वक्त था। तो जहां पर हम पहुंचे थे उन्होंने हम दोनों को नीचे कमरे में, वहां पर जैसे आमतौर पे होता है कि ड्राइंग रूम नीचे, ड्राइंग और डाइनिंग और बेडरूम ऊपर होता है, वो घर वाले ऊपर चले गए, हम दोनों नीचे। तो जिम्बाब्वे की एक फैमिली थी, उन्होंने कहा हजरत ये आपके पैर में तकलीफ हो गई, हमारे पास एक टोटका है, ये हलवा, हलवा बनाते ना रवा और मैदा वगैरह मिला के, तो मैदे में हल्दी मिला के और भी पता नहीं क्या चीज मिला के उसको गर्म करके ये लगा दें पैर के ऊपर और उसको बैंडेज कर दें, थोड़ी देर में ये तकलीफ दूर हो जाएगी, ये सूजन उतर जाएगी। लेकिन ये आपको सुबह उतारना है, सुबह। आपने फरमाया ठीक है कर दो। उन्होंने जल्दी से वो घर में चीजें मौजूद थी उसको गर्म किया तवे पे और वो करके पैर पे, पैर इतना सूज गया, पैर पे लगाया और पट्टी बांधी, कहा अब आप आराम से सो जाइए और सुबह जब आप उठेंगे फजर के लिए उस वक्त इसको खोलिए। वो मुस्कुराते रहे, मैं दिल में सोचता रहा इनको पता ही नहीं, करे सुबह उठेंगे वो सोते ही नहीं, कोई सोएगा तो सुबह उठेगा ना, वो तो सोते ही नहीं। हजरत ने कुछ नहीं फरमाया कि नहीं मैं सोता नहीं, मैं ये पढ़ता हूँ ये पढ़ता, कुछ नहीं, खामोश, ठीक है ठीक, जो वो कहते रहे कहना ठीक है, उनको रुख्सत कर दिया। मुझसे कहा देखे हजरत सुबह तक खोले नहीं, मैंने कहा अच्छा ठीक, चले गए। उसके बाद वो बैठे, जब 1 बजा फरमाया खोलो, मैंने कहा उन्होंने तो कहा सुबह तक, कहना छोड़ो सुबह तक मुझे वजू करना है, मैंने कहा ऊपर से मसा कर ले, कहने मुझे मसले नहीं बताओ, मैं वजू करूंगा। मैंने कहा अच्छा, मैंने खोल दिया वो सब हटा दिया, उस वक्त भी सूजन थी, जाहिर है एक घंटे में सूजन क्या उतरी। फरमाया वजू कराओ, हमने वजू कराया, वजू किया और खड़े होकर नफिल शुरू कर दी। पैर में तकलीफ है लेकिन खड़े होकर पढ़ना। अब मैं परेशान, मुझसे कह रहे सो जाओ, मैं पीछे लेट के सो गया, वो पढ़ते रहे। दो घंटे में उनके 100 नफिल पूरे हुए। अब वहां अजान तो होती नहीं, क्या आवाज आई तो पता चलता है, वहां तो टाइम देखते इंग्लैंड में। उन्होंने टाइम देखा, उठाया मुझे, उठ जाओ अजान का वक्त हो गया, नमाज का वक्त। मैं उठा, घबरा कर देखा कैसी तकलीफ है, कहना कौन सी तकलीफ, कोई तकलीफ नहीं। उन्होंने तो कहा था ना सुबह तक, हम उसकी इबादत में लग गए, उसने सुबह का इंतजार ही नहीं किया, अभी सही कर दिया। तो इसलिए जब मामूलात पर इस्तेकामत इख्तियार करो, जब टाइम हो जाए खड़े हो जाओ और उसका नतीजा अल्लाह पर छोड़ दो, तो अल्लाह तबारक व तआला भी तो इम्तिहान लेता है ना, देखता है। मैं जरा सी तकलीफ देकर देखूं कि मोमिन बंदा मुझे भूल तो नहीं जाता, ऐसा तो नहीं कि रात को सो जाए थकान की वजह से, बुखार की वजह से, तकलीफ की वजह से। उधर वो इम्तिहान ले रहा है, इधर मोमिन बंदे ने भी साबित कर दिया कि मैंने जो कुछ शुरू किया है मरते दम तक जारी रहे, और 100 नफिल पूरे किए और फजर के बाद हो गए। दूसरे दिन वो आके कहते हैं, देखें हजरत हमने आपको वो बताया था ना, हमने कितना अच्छा नुस्खा दिया कि आपका पैर सही हो गया। फरमाया हाँ ठीक हो गया। उनको भी नहीं कहा कि नहीं तुम्हारी वजह से नहीं हुआ, उनका भी दिल रखा हाँ ठीक है, लेकिन अपने अमल से साबित कर दिया कि ये है इस्तेकामत अलल मामूलात। इसलिए फरमाते जो चीज शुरू करो उसको जारी रखो, या तो शुरू ही नहीं करो, और अगर शुरू करो तो फिर उसको जारी रखो। और उन्होंने जिस चीज को शुरू किया, दरगाह के मामूलात हों या वैसे मामूलात हों, उस जमाने में हफ्ते को आयत करीमा होता था, नौचंदी जुमरात नहीं होती थी। शुरू का मैं बता रहा हूं, इब्तदाई दौर दरगाह का, हम लोग बहुत छोटे थे तो ये महफिल खाना था, यहीं पर ही सारे मुरीद आ जाते थे। एक दिन सख्त बारिश हुई, शदीद बारिश, जिसको तूफानी बारिश कहते हैं, दरगाह में पानी भर गया, घुटनों तक पानी, मजार शरीफ के उधर पानी चला गया, पूरी दरगाह में पानी पानी हो गया। हफ्ते का दिन था, सारा दिन बारिश होती रही, ईशा के वक्त जाके, बल्कि ईशा से थोड़ी देर पहले बारिश रुकी, फिर पानी आहिस्ता 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 उतरना शुरू हुआ। तो 10 बजे से 12 बजे तक अब बुजुर्ग किबला बैठते थे, ये तो आपको भी पता, बाद में टाइम चेंज हुआ, मरीजों को भी देखने का टाइम यही था, और जिक्र का टाइम भी यही था, आयत करीमा का टाइम भी यही था। 1.25 लाख आयत करीमा 2 घंटे में आराम से हो जाता, इतनी पब्लिक आती थी। उस दिन कोई भी नहीं आया, एक हमारा खादिम था फजलुर रहमान, आप लोग जानते होंगे, उसका इंतकाल हुआ, दीवार उस पर गिर गई तो बेचारा शहीद हुआ, वो था। तो मुझसे फरमाया चलो आज आयत करीमा है, बाहर चलना। मैंने कहा आज तो कोई आएगा नहीं, कह रहे आए ना आए, हम दोनों हैं ना, हम बाप बेटे मिलके पढ़ेंगे। मैंने कहा चली, आ गए वहां से बाहर, आके बैठे, उधर से वो फजलुर रहमान आ गया, उसको बिठा लिया। फिर एक और मुरीद थे, उनका नाम था अख्तर साहब, वो उधर रहते थे हमारे कदीर साहब की तरफ, वो भी आ गए। हम 4 आदमी थे और 1.25 लाख आयत करीमा के दाने बिछे हुए, आप अंदाजा कीजिए 4 आदमी कैसे पढ़ सकते हैं। 10 बजे हमने शुरू किया और वो दरमियान में किस्से भी सुनाते रहे बुजुर्गान दीन के, अब बुजुर्ग किबला हमसे गुफ्तगू भी फरमाते रहे, दादा हुजूर का किस्सा सुनाया, कभी हज़रत गौस पाक का, कभी ख्वाजा अजमेर का, मुख्तलिफ बुजुर्गान दीन के किस्से सुनाते रहे, अपने भी वाकयात बताते रहे और हम लोग पढ़ते भी रहे। दाने बिछे हुए, हम 4 आदमी मिलकर पढ़ रहे हैं, 12 बजे पूरे 1.25 लाख पूरे मुकम्मल हो गए, और हमें अंदाजा नहीं हुआ कि कैसे हुआ। जब वो मुकम्मल हुआ तो हम हैरान हुए, बल्कि अख्तर साहब ने कहा कि ये कैसे हो गया, ये तो 10वां दौर चल रहा है, पूरा हो गया। तो उन्होंने मुस्कुराया, फरमाया तुम अकेले नहीं पढ़ रहे थे, और भी कोई था। 4 आदमियों ने पूरा कर दिया, पता नहीं किस किस को उन्होंने बुलाया होगा, ये उन्होंने नहीं बताया। तो फिर फरमाया सुनो, जो मामूलात हैं उसको जारी रखो, जब शुरू कर दो तो उसको जारी रखो। अल्हम्दुलिल्लाह उनके जारी किए हुए मामूलात जारी हैं, हमारी वजह से नहीं, उन्हीं की निगाह करम की वजह से। अगर उनकी निगाह करम ना हो तो हम भी जारी नहीं कर सकते, उन्होंने जारी किए हैं, वही जारी रख रहे हैं, वही जारी रखेंगे। इसको कहते हैं इस्तेकामत। और तीसरी चीज है सबर। पहली चीज खुलूस, दूसरी इस्तेकामत, और तीसरी सबर। इस राह में सबर बड़ा जरूरी है। सबर, बर्दाश्त, सबर के माना बर्दाश्त। और यही बर्दाश्त नहीं है मुरीदम, एक दूसरे के लिए बर्दाश्त नहीं है। कोई काम में देर हो जाए उसमें बर्दाश्त नहीं है, क्यों नहीं हुआ अभी तक, तो हो जाना चाहिए था, इतने दिनों का वजीफा पढ़ते हुए हुआ ही नहीं, अरे सबर तो करो थोड़ी देर, फिर देखो क्या करता है अल्लाह तबारक व तआला। नहीं, जल्दी होना चाहिए, जल्दी 40 दिन के अंदर ये काम हो जाए, 40 दिन के अंदर मेरी नौकरी लग जाए, 40 दिन में शादी हो जाए, जल्दी। इंसान चाहता है हर काम जल्दी हो जाए, लेकिन राह सुलूक में जल्दी नहीं है, सबर है। सबर पहले खुलूस है, फिर इस्तेकामत है, और फिर सबर है। सबर करो, सबर करोगे इन अल्लाह मा साबिरीन, अल्लाह सबर करने वालों के साथ। होना क्या चाहिए कि जब कोई मुसीबत हो, जब कोई परेशानी हो, सबसे पहले हम अपना जायजा लें, हमने क्या किया, हम अपना जायजा लें अपने अमाल का, खुद ब खुद पता चल जाएगा। हर इंसान अपने ऐब व हुनर को बखूबी जानता है, अपने मामूलात को, जो कुछ वो कर रहा है जानता है, किसी से बताने की जरूरत नहीं। आप खुद अपना मुहासबा कर ले, पता चल जाएगा क्यों देर हो रही, क्या हमारी नमाजें पाबंदी से हो रही हैं, क्या हमारे मामूलात सही हो रहे हैं, क्या हमारी हाजिरी सही हो रही है। अगर ये सारी चीजें हो रही हैं और फिर परेशानी है, फिर समझो कि अल्लाह की तरफ से आजमाइश है, वो अपने नेक बंदों को आजमाता भी है। सरकार ने फरमाया मोमिन के कांटा भी चुभ जाए तो उसके गुनाहों का कफारा हो जाता। तो बाद औकात अल्लाह रब्बुल आलमीन वो तकालीफ परेशानियां देता है गुनाहों के कफारे के लिए, गुनाह दूर हो जाते। तो अक्सर बल्कि 99% परेशानियां हमारे अपने अमाल की वजह से हैं। अगर हम अपना मुहासबा कर लें, अपने आप को दुरुस्त कर लें, परेशानियां खुद ब खुद दूर हो जाए। किसी से कर्ज ले लिया, बैंक से कर्ज ले लिया, बढ़ता जा रहा है सूद, क्रेडिट कार्ड ले लिया, सूद दर सूद चला जा रहा है। तो जब सूद का पैसा आएगा तो बरकत तो खुद बखुद उठ जाएगी, फिर कह रहे हैं बरकत नहीं है, परेशानी है, पहले अपने अमल तो देखो तुमने क्या किया। तुमने सूद पर ले लिया और सूद आ गया तो बरकत खत्म हो गई, कहां से बरकत हो। सबसे पहले सूद को खत्म करो। इसी तरह जितनी चीजें हैं हम देखें तो अक्सर हमारे अपने अमल की वजह से। और इसके बाद अगर कोई ऐसी चीज है कि आप देख रहे हैं कि आप बिल्कुल ठीक चल रहे हैं, नमाजें भी पाबंदी से हैं, वज़ाइफ भी पाबंदी से हैं, हाजिरी भी पाबंदी से हो रही है, किसी पे जुल्म ज़्यादती नहीं, किसी का हुकूक गसब नहीं, कोई अमानत में खयानत नहीं, सब ठीक ठाक है, फिर समझो कि अब अल्लाह की तरफ से आजमाई है, फिर उस पर सबर करो। तो जब इंसान सबर करता है तो उस सबर पर अल्लाह अजर अता फरमाता, हर सबर पर अजर। हमने दुआ मांगी क्यों नहीं कबूल हुई, सरकार ने फरमाया अल्लाह बेहतर जानता है तुम्हारे लिए कौन सी चीज किस वक्त बेहतर है। तुम आज उस चीज को तलब कर रहे हो और खुदा की मशीयत में, उसकी मर्जी में यह है कि वो एक साल के बाद बेहतर है, तो अभी कैसे मिलेगी, सबर करो, एक साल के बाद मिल जाएगी। अगर जल्दी करोगे नुकसान उठाओगे। तो इसलिए खास तौर पर इस राह में बहुत से लोग कहते हैं हमारा मुराकबा नहीं खुला, मुराकबा नहीं खुला, यानी हम मुराकबे का मतलब है ना कि हम गर्दन झुका के बैठे, और जो तरीका हमने आपको बताया है कि साहिब मजार से आप गुफ्तगू कर सकते हैं मुराकबे में, आप जब ये दिल साफ हो जाए, आईने की तरह रोशन हो जाए, दिल झुकाकर बैठे तो आप देखेंगे वो मजार के अंदर बैठे और आप उनसे हम कलाम हो सकते हैं। मैंने पूछा बुजुर्ग किबला से कि हम किस तरह बात करेंगे, हम बात करेंगे तो उनकी आवाज हम तक कैसे आएगी, हमारी आवाज कैसे जाएगी। उन्होंने फरमाया रूह का रूह से ताल्लुक हो जाता है, रूह का रूह से ताल्लुक हो जाता है, जो कुछ वो कहेंगे तुम्हारे दिल में आ जाएगा और जो तुम दिल में सोचोगे वो समझ लेंगे, ये बातचीत है। इसीलिए किसी तीसरे को पता ही नहीं चलता। अगर कोई साहिबे कमाल जिसका मुराकबा खुला हुआ है, दिल साफ है, किसी मजार के पास बैठकर मुराकबा कर रहा है, तो उसके पास जो बैठा है उसको पता ही नहीं चलेगा साहिबे मजार से क्या गुफ्तगू हो रही, वो तो दिल से दिल का ताल्लुक है, रूह से रूह का ताल्लुक। तो बाद लोग ये कहते इतना अरसा हुआ हमें हाजिरी देते हुए, मुराकबा नहीं खुला, हमारा दिल साफ नहीं हुआ, ये नहीं हुआ, वो नहीं हुआ। सबर, हर चीज में सबर, जल्दी नहीं, हाँ कोशिश जारी रखो, कोशिश करते रहो, जिक्र करते रहो, अजकार करते रहो, वज़ाइफ पढ़ते रहो, अपने तमाम मामूला सारी चीजें दुरुस्त रखो और फिर उनकी निगाह करम के मुंतजर रहो। جس دن بھی نگاہیں کرم ہو گئی مراقبہ کھل جائے گا، دیدار بھی ہو جائے گا، بات بھی ہو جائے گی، دونوں چیزیں ہو جائیں گی، حاضری دیتے رہو. تو یہ چیزیں ہیں، پہلی چیز خلوص، دوسری استقامت، اور تیسری صبر. اب یہ تین چیزیں جس سالک کے اندر پیدا ہو جائیں وہ راہ سلوک بہت آرام سے طے کر لیں. اور اگر یہ تین چیزیں نہیں ہوں گی یا ان تین چیزوں میں سے کوئی ایک چیز کم ہو جائے گی تو پھر گڑبڑ ہو جائے گی، پھر اس راہ کو طے کرنے میں پریشانی ہو جائے گی. اگر خلوص نہیں ہوگا تو ریاکاری ہوگی، اور ریاکاری ہوگی تو شیطان حملہ آور ہو جائے، پتہ چلا کہ گاڑی وہیں کے وہیں رک گئی، آگے بڑھی نہیں. تو پہلی چیز خلوص، تاکہ شیطان کا حملہ نہ ہو اور اللہ کی رضا پیش نظر رہے اور انسان چلتا رہے. دوسری چیز استقامت، اور تیسری چیز صبر. یہ تین چیزیں ہم نے آپ کے سامنے بیان کی. تو آپ سب کو چاہیے کہ ان تین چیزوں کو نہ صرف یاد رکھیں بلکہ اس پر عمل کرنے کی کوشش کریں. اور انسان کوشش کرتا ہے تو اللہ کی مدد شامل حال ہوتی ہے، بزرگان دین کی نظر کرم ہوتی ہے، اور انشاءاللہ وہ راہ سے رک طے کر لیتا. اس لیے کہ ہمیں سوچنا چاہیے کہ ہم نہیں کر سکتے، وہ ہی کرا سکتے ہیں. حقیقت بھی یہی ہے کہ ہم یہ کر ہی نہیں سکتے. ہمارا کام اپنی ارادت کو کامل رکھنا، ہمارا کام ایک کھوٹے سے بن جانا، ادھر ادھر مت دیکھنا. ہمارا کام یہ ہے، ادھر دیکھا کہ وہ ہوا پر اڑ رہا ہے، اس کو دیکھا کہ وہ پانی پر چل رہا ہے، چلو اس کے پیچھے چلو، چلو اس کے پیچھے چلو. نہیں، یک در گیر محکم گیر، ایک در کو پکڑ لو اور اسی کو پکڑ کے رہ جاؤ، وہیں سے پہنچ جاؤ. اور اگر ادھر ادھر گھومتے رہو گے نہ ادھر ملے گا نہ ادھر ملے گا. آئیے دعا کریں اللہ تبارک و تعالی ہم سب کو نیک اعمال کی توفیق عطا فرمائے. خلوص، استقامت اور صبر، یہ تین چیزیں ہم سب کے اندر پیدا کرنے کی توفیق عطا فرمائے. ہم سب کو ان پر استقامت کے ساتھ عمل کرنے کی توفیق عطا فرمائے. اے الہ العالمین، ہم سب نے اس مشکل راہ میں، اس مشکل راستے میں قدم رکھا ہے اپنے حبیب پاک صاحب لولاک صلی اللہ علیہ وسلم کے صدقے میں، تمام بزرگان دین اولیاء کاملین کے صدقے میں ہم پر اپنی رحمتیں برکتیں نازل فرما، اور ہم سب کو اپنے پیر و مرشد کی نگاہیں کرم عطا فرما. ہم سب کو ان کی طرح اپنے معمولات پر استقامت کے ساتھ عمل کرنے کی توفیق عطا فرما. یا اللہ، جو بیمار ہیں انہیں شفائے کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہے ان کی پریشانی کو دور کر، جو قرض دار ہیں انہیں بار قرضے سے دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرم بردار بنا. اے الہ العالمین، جن حضرات نے اس نشست میں شرکت کی ہے، جن حضرات نے اور جن خواتین نے جو دور دراز مقامات سے صرف اس نشست میں شرکت کرنے کے لیے یہاں حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں، عمل میں، عمر میں برکت عطا فرما، ان سب کے روزگار میں ترقی عطا فرما، ان سب کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما، ان سب کی نیک تمناؤں اور نیک خواہشات کو پورا فرما. ان اللہ ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين.